ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آج بھی جہاں بھی ہوں گے آپ بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے عالم اسلام اور دین اسلام کے خلاف امریکی اہانت آمیز فلم اور اس کے خلاف عالم اسلام کا سراپا احتجاج۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ یہ ناظرین، جیسا کہ آپ جانتے ہیں کہ گزشتہ منگل سے لے کر اب تک اس لمحے اور اس لہجے تک جب میں آپ سے محو گفتگو محو کلام ہوں، پورا عالم اسلام سراپا احتجاج ہے۔ نہ صرف عالم اسلام بلکہ دنیا کے گوشہ و کنار میں بسنے والے مسلمان اور موحدین، امریکی اہانت آمیز فلم جو سرکار دو عالم پیغمبر امن و رحمت حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی شان میں اہانت اور گستاخی پر مبنی، اس کے خلاف احتجاج کر رہے ہیں، اور یہ احتجاج اور اس کا دائرہ پوری دنیا میں پھیلتا جا رہا ہے اور اس میں روز بروز شدت آتی جا رہی ہے۔ اور اگر نظریہ پردازوں نے اور دانشوروں نے مسلمانوں کے اس غیظ و غضب کو مقدس غیظ و غضب کا نام دیا ہے تو انتہائی بجا اور انتہائی مناسب ہے۔ ایسا پہلی بار نہیں ہے جب مسلمانوں کے اسلامی مقدسات کی امریکہ صہیونیوں اور اس کے حوالیوں کی جانب سے اہانت کی گئی ہے، لیکن اس بار ایسا لگتا ہے کہ امریکی اور ان کے حواریوں نے حد سے گزر جانے کی کوشش کی۔ شاید انہیں اس بات کا علم نہیں تھا کہ دنیا بھر کے مسلمان گزشتہ 1400 سال سے عشق رسول کے دیوانے ہیں۔ وہ سب کچھ تو برداشت کر سکتے ہیں، لیکن اپنے حبیب اور اپنے محبوب کی شان میں معمولی اور ذرہ برابر بھی گستاخی یا اہانت یا جسارت کبھی بھی برداشت نہیں کر سکتے۔ ٹھیک ہے اگر آج ابو ذر غفاری، عمار یاسر، اویس قرنی اور سید الشہداء حمزہ جیسے عظیم صحابی موجود نہیں، لیکن ان کے چاہنے والے اور ان کے نقش قدم پر چلنے والے 1.5 ارب سے زائد مسلمان اور ان کے خادم ضرور موجود ہیں جو آج بھی شان رسالت پر حرف نہ آئے اس کے لیے اپنے سر تن دھڑ بازی لگانے کے لیے تیار ہیں۔ آخر یہ سب کچھ جانتے ہوئے امریکی حکام، ان کے سیاستداں اور ان کے نظریہ پرداز یہ سب جانتے ہیں کہ مسلمان سب کچھ تو برداشت کر سکتا ہے، اسلامی مقدسات اور خاص طور پر سرکار رسالت ماب کی شان میں معمولی سی گستاخی برداشت نہیں کر سکتا، اور وہ بھی ایک ایسے مرحلے پر جب پورے عالم اسلام میں اسلامی بیداری کی لہر اپنے عروج پر ہے، تو اس نے ایسا احماقت آمیز اور اہانت آمیز اقدام کیوں کیا؟ یہ وہ سارے سوالات ہیں جن کا جواب ہم تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں۔ چلتے ہیں سیدھے اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں پاکستان کے ممتاز اور سرکردہ تجزیہ نگار اور اسٹریٹجک امور کے ماہر جناب صفدر رضا صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
طوفان سے ڈرنے والے اے آسمان نہیں ہم، 100 بار کر چکا ہے تو امتحان ہمارا۔ اگلا تبصرہ آپ کے حوالے۔
بالکل، میں یہ سمجھتا ہوں کہ آپ نے بالکل اپنے تعارفی کلمات میں درست فرمایا ہے کہ کیا وجہ ہے کہ یہ جانتے بوجھتے ہوئے کہ مسلمان حضرت محمد صلی اللہ علیہ وآلہ وسلم ہماری روحیں اور ہمارا سب کچھ ان کے نام نامی پر فدا ہو، ان کی اہانت برداشت نہیں کر سکتا۔ تو کیا وجوہات ہیں کہ مغرب اور یہودی میڈیا اور بالخصوص امریکی اور یورپ کے لوگوں کو یہ سمجھ نہیں آتی، اور وہ کیوں اس بات کو بڑھاتے ہیں، اور کیوں بہانے بہانے سے کچھ عرصے بعد ایک واقعات کا تسلسل ہے، ایک چیز ہے جس کو ہم گننا شروع کریں تو بے شمار باتیں سمجھ میں آتی ہیں۔ لیکن میں یہ سمجھتا ہوں کہ سب سے پہلے تو رسول اللہ کے بارے میں جو اہانت آمیزی کی تھی سلمان رشدی نے اپنی ایک کتاب سیٹنک ورسز لکھ کر، اس کا آغاز اور مسلمانوں کی طرف سے اس کا مسکت جواب حضرت امام خمینی نے دیا، اور انہوں نے ایک فتوے کے ذریعے اس سلسلے کو روکنے کی کوشش کی، لیکن مغرب پھر باز نہ آیا اور مسلسل کوششیں ہوتی رہیں۔ تو میں اس کا تجزیہ اس انداز میں کرتا ہوں کہ جب بھی مغرب کو یہ سمجھ میں آتی ہے کہ ان کے عوام بالخصوص مغرب کی اسرائیل نواز اور اینٹی مسلم پالیسیوں سے برگشتہ ہیں، اور ان کی رائے عامہ یعنی امریکی اور یورپ کے عوام کی رائے عامہ ان کی حکومتوں کی اسرائیل نواز اور اینٹی مسلم پالیسیوں کے بارے میں کچھ سوچنے پر مجبور ہو جاتی ہے، تو اس طرح کے اقدام کر کے وہ اپنے عوام کو یہ تاثر دینا چاہتے ہیں کہ عالم اسلام آزادی اظہار کے خلاف ہے، عالم اسلام مغرب کے خلاف ہے، اور عالم اسلام ہم کے یعنی مغربی تہذیب کے خلاف ہے۔ میں یہ سمجھتا ہوں کہ اس میں کوئی شک نہیں ہونا چاہیے، اور مجھے یہ بات پوری سمجھ میں آتی ہے، اور میں اس کو تازہ ترین کڑیاں ملانا چاہتا ہوں کہ پہلی دفعہ اقوام متحدہ کی قراردادوں، سیکورٹی کونسل، یونائٹڈ نیشنز جنرل اسمبلی کی مسلسل متفق قراردادیں جس میں یروشلم کو اسرائیل کا نہیں بلکہ مستقبل کے فلسطین کا دارالحکومت قرار دیا گیا تھا، اور اس سلسلے میں بڑی رکاوٹ ریپبلکن پارٹی کے بعد سب سے بڑی رکاوٹ ڈیموکریٹک پارٹی تھی، تو ڈیموکریٹک پارٹی نے ایک بڑے جدوجہد کے بعد ایک انٹریگنگ قرارداد اپنے ڈیموکریٹک کنونشن میں پچھلے ہفتے پیش کی کہ یروشلم اسرائیل کا دارالحکومت ہوگا۔ آدھے سے زیادہ لوگوں نے اس کی مخالفت کی، لیکن نتیجہ کیا نکلا؟ وہ قرارداد منظور ہو گئی۔ میں یہ سمجھتا ہوں کہ اس وقت مغربی اور بالخصوص امریکی رائے عامہ اسرائیل کے اپارٹیڈ سسٹم، اسرائیل کی توسیع پسندانہ عزائم اور اسرائیلی پالیسیوں اور مغرب کی اسلام دشمنی، بالخصوص وہ جو لیبیا میں عرب ملکوں میں جمہوریت کو کچلنے میں اور بالخصوص شام میں جو کچھ کر رہا ہے اور عرب ملک اس کے ساتھ ملے ہوئے ہیں، یہ رائے عامہ تقریباً اس بات کو بھانپ چکی ہے کہ دنیا میں امریکہ کتنا زیادہ اسلام مخالف ہو گیا ہے۔ اور میں یہ سمجھتا ہوں کہ وہ چھوٹی سی رسول اللہ کے بارے میں یہ ایک طے شدہ منصوبہ میں سمجھتا ہوں کر کے اپنی رائے عامہ کو یہ تاثر دلانا چاہتے ہیں کہ دیکھیے اسلامی دنیا متفق علیہ امریکی اور مغربی لائف سٹائل کے خلاف ہے اور ہماری پالیسیوں کے خلاف ہیں۔ تو میں یہ سمجھتا ہوں کہ یہ طے شدہ رسول اللہ کے بارے میں جو اقدامات کرتے ہیں اس کا نتیجہ یہ نکلتا ہے کہ ماکروہ و ماکر اللہ واللہ خیر الماکرین۔ عالم اسلام میں اگر چھوٹے موٹے اختلافات تھے بھی صحیح، تو کل جمعے کے دن میں پاکستان کی، انڈیا کی، انڈونیشیا کی، ملائیشیا کی، حتیٰ کہ میں پوری دنیا کے سارے بڑے بڑے شہروں میں تمام مسلمانوں میں اپنے چھوٹے موٹے اختلافات، سیاسی گروہی مسئلے کی اختلافات بلا کے رسول اللہ کی امت اور رسول اللہ کی جان پہ لیے، پوری دنیا میں ایک ہی نعرہ کل گونج رہا تھا، اور وہ تھا محمد صلی اللہ علیہ وسلم۔ رسول اللہ کی عزت کے لیے سارے مسلمان اکٹھے ہو گئے، اور میں یہ سمجھتا ہوں کہ کسی بھی اور جدوجہد سے زیادہ مسلمانوں کا کسی بھی معمولی قیادت کے بغیر سپونٹینیس باہر نکلنا، اتنی بڑی تعداد میں نکلنا، عورتوں بچوں مردوں کا سب لوگوں کا سڑکوں پر اکٹھے ہونا اور رسول اللہ کی حرمت کی بات کرنا، میں یہ سمجھتا ہوں کہ مغرب کے ایوانوں میں یہ لرزہ طاری کر دیتا ہے۔ اور ہر ہم نے پچھلے ہفتے دیکھا کہ امریکی بالخصوص اور یورپ کے لوگ اور یورپ کی قیادتیں بالخصوص بہت زیادہ ڈیفینسو تھی، اور ان سے بات نہیں بن پا رہی تھی کیونکہ انہوں نے ایک پورے عالم اسلام کو اتنا زیادہ اشتعال دلایا ہے کہ ہمارے تمام مسلمان اٹھ کھڑے ہوئے ہیں، اور انہوں نے پوری دنیا کی رائے عامہ کو متاثر کیا ہے اور ہلا کے رکھا ہے۔ اور میں یہ سمجھتا ہوں کہ کیسے مغرب کو اس کا رسپونڈ دینا چاہیے، کیسے اقوام متحدہ کو اس کا رسپونڈ دینا چاہیے۔ میں اپنی بات فی الحال تو یہاں ختم کرتا ہوں، لیکن باقی دوستوں کے بعد ہم اس کا حل بھی پیش کرنے کی کوشش
بہت شکریہ میں پھر حاضر ہوں گا آپ کی خدمت میں۔ صدر رضا صاحب چلتے ہیں لندن، جہاں پر ٹیلی فون لائن پر موجود ہیں ممتاز اسکالر اور تجزیہ نگار جناب ڈاکٹر مقصود صدیقی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ۔
سالار کارواں ہے میر حجاز اپنا، باقی ہے جس کے دم سے نام و نشاں ہمارا۔ کل جمعے کو، یوں تو منگل سے سلسلہ شروع ہو گیا، لیکن کل جمعے کو مراکش سے لے کر انڈونیشیا، ایشیا سے لے کر افریقہ اور یورپ سے لے کر امریکہ تک عشق رسول میں دیوانوں کا جو احتجاجی قافلہ نکلا، تو کیا یہ اس بات کو ثابت نہیں کرتا کہ ہاں صحیح کہہ رہے ہیں مسلمان کہ یہی وہ ذات ہے کہ جس کے نام و نشان، جس کی ذات سے ہمارا نام و نشان آج بھی باقی ہے اور قیامت تک بھی باقی رہے گا، اور ان کی شان اقدس میں ہم ذرہ برابر بھی اہانت اور گستاخی برداشت نہیں کر سکتے؟ یہ تو ایک حقیقت ہے جو پوری دنیا نے دیکھی، جیسا کہ صدر رضا صاحب نے کہا کہ پوری دنیا کے گوشہ و کنار میں اگر کہیں کوئی چھوٹا موٹا مسلکی یا فرقہ وارانہ اختلاف، نظریاتی اختلاف پایا بھی جاتا رہا، تو کل کے دن پوری دنیا کے مسلمانوں میں شاندار اتحاد کا جلوہ نظر آیا۔ یہ تو عوام کی بات ہے، لیکن جو میں اصل سوال آپ سے کرنا چاہتا ہوں وہ یہ کہ کیوں اتنے بڑے واقعے کے بعد مسلم حکمرانوں میں اتحاد نظر نہ آیا، کیوں سب نے ایک زبان ہو کر ایک ساتھ مل کر اس واقعے کی مذمت نہیں کی؟ کیوں لوگوں نے امریکہ سے باز پرس نہیں کی؟ حکام کی بات کر رہا ہوں، جواب آپ سے۔
جی شکریہ، یہ تو بہت بہت صاف ظاہر بات ہے، کیونکہ ہم اس پر کافی دنوں سے گفتگو کرتے چلے آئے ہیں، کیونکہ زیادہ تر حکام جو ہیں وہ تو ان کے حکم پہ چلتے ہیں، وہ ان کی اپنی کوئی انڈیپینڈنس نہیں ہے، وہ گدی پہ بیٹھے ہوئے ہیں اس لیے کہ صرف امریکہ کا یا مغربی طاقتوں کا ان کی مدد حاصل ہے۔ وہ اگر کوئی ان کے صہیونیوں کے یا امریکیوں کے یا یورپی حکومت کے خلاف منہ کھولیں گے تو ان کو گدی سے اٹھا کے کسی اور کو بٹھا دیا جائے گا، جو کہ ان کا بھی ان کے چمچا گیری کرتا رہے گا۔ سب سے بڑی بات ہے، یعنی یہ تو پہلی بات نہیں، اب میں پرانی بات پر اجازت دیں تو میں چلا جاؤں۔ 1988 سے یہ سلسلہ شروع ہوا ہے، جو کہ یورپ میں جبکہ اس نے سلمان رشدی نے صدام وسط کتاب لکھی، تو اس کے بعد اور بھی پھر یہ ڈنمارک میں رسول اللہ صلی اللہ علیہ وسلم کے بارے میں کارٹون شائع ہوئے، پھر یہ اس نے ڈیری جونز نے قرآن کو جلایا، پھر اب جو ہے یہ فلم جو ہے جس جو سب سے زیادہ ذلیل طریقے سے انہوں نے سامنے پیش کی ہے، اور اس کے باوجود ایک اس کے دوران میں چینل فور میں آپ کو شاید علم ہوگا ایک فلم بنائی ہے جس میں پورے اسلام کا کرنے جو مسلمانوں میں رسول اللہ علیہ وسلم کے بعد جو 100 سال کے اندر تمام آدھی دنیا سے زیادہ پہ حکومت کر لی تھی، اس کے اوپر وہ شبہ ظاہر کرنے کے لیے کہ یہ مسلمانوں کا کام نہیں تھا، یہ تو عربوں نے کیا تھا۔ اور بہرحال تو مسئلہ میرا کہنے کا یہ ہے، تو یہ تو چلتا چلا رہا، اور یہ سارے جو حادثات ہوئے ہیں اس میں سوائے چند ممالک کے، ظاہر ہے کہ اگر رشدی کی والی بات کی جائے تو حضرت امام خمینی نے اس میں بہت بہت بڑا حصہ لیا، اور اس کی وجہ سے وہ سب پورا جو ان کا جو پلان تھا منصوبہ تھا وہ بالکل ختم ہو گیا۔ اور اس وقت بھی ہمیں یاد ہے کہ کسی ملک میں اور خاص طور پہ جو سب سے بڑے خادمین حرمین شریفین جو کہ ہیں وہاں سے لے کر اور اب کسی ملک میں کسی نے بھی رشدی کے بارے میں کچھ نہیں کہا تھا، اور نہ ڈنمارک میں جب سب یہ جو کارٹون نکلے اس وقت بھی آپ کو یاد ہوگا کہ ہمارے پاس اتنی بڑی قوت تھی کہ ہم ڈنمارک کو کم سے کم فائنینشیل طور پہ بالکل کرپل کر سکتے تھے ان سے ٹریڈ وغیرہ کر کے۔ حد تو یہ ہے کہ ڈینش امبیسی کو بھی بند نہیں کیا، کچھ نہیں۔ تو مجھے کوئی حیرت نہیں ہے کہ یہ جو حکمران ہیں جو اسلامی ممالک کے، ان کی طرف سے کوئی ریئیکشن ایسا نہیں آیا اور نہ اس کی کوئی امید ہے۔ لیکن جیسا آپ نے فرمایا کہ کل جمعے کو کے بعد جو جس طرح سے اسپونٹینیس لوگ کھڑے ہوئے ہیں، اور یہ مجھے تو یہ لگتا ہے کہ اب میں اس کو دوسرے نظر سے دیکھ رہا ہوں، میں یہ سمجھتا ہوں کہ یہ جو ان کا امریکی جو منصوبہ تھا صہیونی، یہ ان کے اوپر بہت الٹی طرح سے بیک فائر کر جائے گا انشاءاللہ۔
بہت شکریہ، میں پھر حاضر ہوں گا آپ کی خدمت میں ڈاکٹر صاحب۔
مسلمانوں کو اب آخر طور پہ سب کو اب یہ بات سمجھ میں آ گئی ہے کہ امریکہ کی جو اسلامی دشمنی ہے وہ بالکل کھل کے سامنے آ گئی ہے۔
میں آپ کی خدمت میں پھر حاضر ہوں گا ڈاکٹر صاحب۔
جو عرب ممالک اور جو مسلمان ممالک جو کھل کے امریکہ کا ساتھ دے رہے ہیں، اب ان کو میں سمجھتا ہوں کہ اپنے گریبان میں منہ ڈال کے دیکھنا چاہیے، اور ان کو یہ بھی میں سمجھتا ہوں بہت بڑا خدشہ ان کو سامنے آ گیا ہوگا۔
جی بہت شکریہ صفدر رضا صاحب، ابھی کل کی بات ہے، امریکی وزیر خارجہ ہلری کلنٹن وہ افراد جو لیبیا کے شہر بن غازی میں، یعنی امریکی سفیر اور 4 دیگر سفارتکار جو امریکہ کے مارے گئے تھے، ان کی آخری رسومات میں بیان دے رہی تھیں، اور یہ کہہ رہی تھیں کہ یہ ہفتہ جو گزرا ہے امریکہ اور امریکیوں کے لیے بہت سخت رہا ہے، ہماری تذلیل کی گئی ہے۔ یعنی آپ دیکھیں کہ گزشتہ کئی دہائیوں سے مسلمانوں کی تذلیل کی جا رہی ہے اور کی جاتی رہی ہے، عملی طور پر بھی، ثقافتی طور پر بھی، فوجی میدان میں بھی، کس طرح سے افغانستان میں بے گناہ شہریوں کو قتل کر کے ان کے سروں کو فٹ بال کے طور پر کھیلا گیا، کس طرح سے ان کی انگلیوں کو کاٹ کاٹ کر کھیل کے طور پر اس کو جو ہے وہ دکھایا گیا، کس طرح سے گوانتانامو اور ابو غریب جیل میں ایزائیں دی گئیں، شکنجے دیے گئے، اور کس طرح سے مسلمانوں کی تذلیل کی گئی، اور کس طرح سے کارٹون نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی شان میں یا یہ فلم بنا کر کس طرح سے مسلمانوں کی اہانت کی جا رہی ہے، وہ انہیں نظر نہ آئی۔ اگر اس اہانت کے خلاف جواب دیا جا رہا ہے، مظاہرہ کیا جا رہا ہے، تو یہ امریکہ کی تذلیل کہہ رہی ہیں۔ خیر، اگر یہ امریکہ کی تذلیل ہے تو ظاہر ہے کہ مسلمان اس پر فخر محسوس کریں گے اگر وہ جواب دے رہے ہیں۔ मैं जो आपसे ये पूछना चाहता हूँ वो ये कि उन्होंने अपने बयान में ये कहा कि अमरीकी हुकूमत ये कहने की कोशिश की कि इस सिलसिले में बेकसूर है, अगर अमरीकी हुकूमत बेकसूर है और इसको ये जुर्म समझती हैं इस वाकये को, तो क्यों नहीं मुजरिमों को सजा देने के लिए कोई इकदाम किया जाता
है कि अमरीकी
हुकूमत बेकसूर
है। मैं इसको अमरीकी हुकूमत ही के दलीलों से दलील लेके आने की कोशिश करता हूँ। अगर अमेरिका पर हमला होता है, और ये यकीनन गलत बात है कि अमेरिका पर कोई हमला करे, और उसमें कोई स्टेट, इसमें हिलरी क्लिंटन के यही समझना है और यही कहना है, और अमेरिकी हुकूमत और सदर ओबामा के और हिलरी क्लिंटन के यही बयान आते हैं कि ये नॉन स्टेट एक्टर्स हैं और ये अमेरिकी हुकूमत का इसमें कोई लेना देना नहीं है, तो क्या अमरीका पर अलकायदा के जो नाम निहाद हमले हैं उसमें किसी हुकूमत का, मसलन इराक का या अफगानिस्तान की हुकूमत का लेना देना था कि तुमने उन मुल्कों को मिलियामेट कर दिया है? अगर तुम नॉन स्टेट एक्टर्स के कहने पर एक जंग शुरू कर सकते हो, तो तुम्हारे जो नॉन स्टेट एक्टर्स ने आलम इस्लाम के साथ एक सकाफती जंग शुरू की है, आप उनके बारे में कुछ नहीं कह सकते? और जहां तक यह है कि लीबिया में उनका सफीर मरा है, मैं ये समझता हूं कि क्या अब भी अमरीका को नविश्ता तकरीर तकदीर लिखा नजर नहीं आया कि उसने अगर नॉन स्टेट एक्टर्स को इतनी पावर दे के अमरीका में कजाफी के खिलाफ और उस हुकूमत के खिलाफ इतना ज्यादा असले का इस्तेमाल किया था, और सबसे बड़ा फॉल आउट अमरीकियों के खिलाफ उनके सफारत कारे में आया है, तो क्या वो अगर शाम में यही खेल खेलने जा रहे हैं तो कल दमिश्क में क्या उनका सफीर महफूज रहेगा? क्या उनके सफीर बाकी मुल्कों पे महफूज रहेंगे? अमरीका ने यह आग खुद लगाई है और अमरीका इस आग में खुद जलकर भस्म होगा। मैं ये सवाल करना चाहता हूं मोहतरम क्लिंटन साहिबा से, मैं ये उनसे पूछना चाहता हूं कि क्या आपने यहूदियों के हक में पूरे यूरोप के मुल्कों में जो गुलामाना कानून बनाए हैं और यहूदियों के बारे में और होलोकॉस्ट के बारे में आप कोई एक हर्फ नहीं कह सकते? ऑस्ट्रिया में और जर्मनी में और स्पेन में और इन मुल्कों में आप होलोकॉस्ट पर कोई रिसर्च नहीं कर सकते? आप नाजी पार्टी और हिटलर का नाम नहीं लिख सकते, उसकी तस्वीर नहीं छाप सकते? क्या इसी तरह के कानून आप रसूलुल्लाह की हुर्मत के लिए पूरी दुनिया के मुसलमानों, जो कि आबादी का बहुत बड़ा मजहब है, क्या उनके जज्बात को ठंडा करने के लिए क्या आप अक़वामे मुत्तहिदा के जरिए इस तरह का कानून साजी नहीं कर सकते जो पूरी दुनिया के मुसलमानों को ठंडा कर दे? आप चार बंदों के मरने और कुछ आपके लोगों के अमरीकी सफारतकानों पर हमले को अगर अमरीका के लिए बड़ा बुरा दिन समझती हैं, तो क्या ये पांच दुनिया के अरबों मुसलमानों के जज्बात को आप हर तीसरे चौथे महीने बाद जब खराब करती हैं, उन पर ड्रोन हमले करती हैं, बेशुमार मुल्कों में जंगें करती हैं, उनको असला सप्लाई करके उनकी अपनी खाना जंगी का को बढ़ावा देती हैं, आप मजलूम फलस्तीनियों के खिलाफ इसराइल को सरतासर असला देते हैं, क्या उस वक्त मुसलमानों के जज्बात मजरूह नहीं होते हैं कि आपके लिए अमरीका के लिए बुरा वक्त आया था? बिल्कुल मोहतरमा क्लिंटन साहिबा, अमरीका के लिए कल बुरा वक्त था और इस बुरे वक्त का आगाज हो चुका है। अमरीका की सुपर पावर मुनहदिम होना शुरू हो गई है और यह मुसलमान रसूलुल्लाह की असमत और हुरमत के लिए अमरीकी पॉलिसियों को समझ गए हैं और उन्होंने अमेरिका की सुपर पावर की इस गरूर को खाक में मिलाना शुरू कर दिया है। कल का दिन पॉलिटिकल जद्दोजहद का आगाज था, अब इसका इख्तिताम आप खुद देखेंगी और पूरी दुनिया देखेगी।
बहुत शुक्रिया, मैं फिर हाजिर हूंगा। यकीनन जैसा कि सदर अजहर साहब ने कहा, और अगर अमरीकी वजीर खाजा क्लिंटन ने कहा कि उनकी तजलील हुई है, तजलील आप देखें कि तजलील का बाइस कौन है, इसमें शक नहीं कि किसी भी मुल्क के सफारत खाने पर हमला कहीं से भी मुस्तहसन अम्र या फेल नहीं है। लेकिन जैसा कि बेनगाजी से इतलात आई वो ये कि जब मुजाहिरीन मुजाहरा कर रहे थे अमरीकी कौंसल खाने के बाहर, तो अंदर से उन पर फायरिंग की गई, उसके बाद ये जवाब हमला दिया गया। या अगर बहरहाल पहले भी इन्होंने हमला किया होता तो ये कोई मुस्तहसन फेल नहीं था। लेकिन सवाल ये पैदा होता है कि इन तमाम तर सूरत हाल का बाइस और मौजिब कौन बना? आखिर मुसलमानों के सब्र और उनके जब्त का इम्तहान कब तक लिया जाता रहेगा? माहिरीन का तो ये कहना है कि ये सब कुछ एक साजिश के तहत किया गया है और शायद अमेरिका अपनी इस साजिश में इस लिहाज से भी कामयाब हुआ है कि उसने लीबिया और यमन पर कब्जा करने के लिए अपने मेरीन फौजियों को रवाना कर दिया है। मखसूस सिद्दीकी साहब, क्या मेरा ये शुभा या माहिरीन का ये ख्याल आपके ख्याल में दुरुस्त है कि ये सब कुछ एक साजिश के तहत है कि अबनाए बाबुल मंदब और बिन गाजी जैसे इलाकों पर अमेरिका कब्जा करे और वो इसने ये काम शुरू भी कर दिया?
जी हाँ, मैं समझता हूँ कि इसमें काफी हद तक ये हो सकता है, इसलिए کہ یہ آپ کو یاد ہوگا کہ یہ بہت زمانہ پہلے سے امریکی جو ہیں لیبیا کو دو حصے میں تقسیم کرنے کی بات کر رہے تھے. اب انہوں نے یہ کہا تھا, جیسے ہی آپ کو یاد ہوگا, جیسے ہی امریکی سفارت خانے پہ حملہ ہوا تھا اور سفیر کو مارا گیا تھا, تو اس کا جواب ہیلری کلنٹن نے یہ دیا تھا کہ ہم اب یہ دیکھ رہے ہیں کہ ہم اس کا جواب کیسے دیں گے. تو اس کا جواب اس طرح سے دے رہے ہیں جیسے امریکہ نے ہمیشہ جواب دیا ہے کہ بندوق کی نالی کے اس کے زور کے اوپر. تو اب وہ وہاں پہ مرینز کو لانا چاہ رہے ہیں, اور میں سمجھتا ہوں کہ وہ یہ کہیں گے کہ یہ جو باغی لوگ ہیں جو جن کے پاس بہت اسلحہ آ گیا, جو اسلحہ جو امریکہ نے اور نیٹو نے ان لوگوں کو سپلائی کیا تھا, ان لوگوں کو ہم آپ کنٹرول میں کرنے کے لیے لانا چاہتے ہیں, اور ایک دفعہ وہ وہاں پہ آ گئے تو وہ پھر وہ مکمل طور پہ وہ قبضہ کریں گے اور کھل کے, اور چونکہ تیل کا جو جو, جو مسئلہ ہے وہ سارا کچھ اسی علاقے میں ہے, تو وہ اب یہ دیکھیے سب گھوم پھر کے وہیں پہ آ جاتا ہے یہ کہ یہ انہوں نے یہ میں سمجھتا ہوں کہ یہ بہت ممکن ہے کہ یہ بھی دو منصوبے ان کے ہیں. ایک تو یہ کہ مسلمانوں کو میں انتشار پھیلانا اور مسلمانوں کو ایسا رنگ میں پیش کرنا دنیا کے سامنے کہ یہ تو وحشی ہیں, یہ جنگلی ہیں, یہ جو مظاہرے کرتے ہیں اور آگ لگاتے ہیں, اور یہ کہ جو بالکل جو مسلمانوں کا جو دوسرا نام ہے وہ ٹیرورزم ہے. لیکن ایک تو وہ ہے, اور دوسرا یہ ہے کہ وہ اس بہانے سے لیبیا کے کچھ حصوں پہ, یمن پہ وہ قبضہ کرنا چاہتے ہیں. اور تیسری چیز یہ بھی ہے کہ وہ یہ جو افغانستان میں جیسے ہوا, اور یہ کہ جو کل جو ان کے اڈے پہ بگرام بیس پہ جو حملہ ہوا تھا جس میں مرینز مارے گئے تھے, وہ بہانہ لے کے وہ یہ کوشش کریں گے کہ بجائے 2014 کے وہاں سے امریکی اپنی فوجیں ہٹانے کی, وہ 10 سال اور, جو کہ بات آپ کو علم ہوگا کہ وہ چل رہی ہے کہ اب 10 سال امریکی فوجی اور افغانستان میں رہیں, اور اس سے یہ مسلمانوں کا قتل عام, ڈرون حملے وغیرہ سب جاری رہیں. تو یہ بہت ممکن ہے میرے حساب سے کہ یہ بھی ایک پلان ہے. اور تیسری چیز یہ بھی ہے کہ یہ جو خاص طور پہ امریکہ میں جو فلم بنائی گئی ہے, اس سے یہ کہ آپس میں جو فی الحال جو صدارتی انتخابات ہونے والے ہیں امریکہ میں, وہ اس سے بھی فائدہ اٹھانا چاہتے ہیں کہ ایک جو اس میں یہ ہے کہ جو سنا یہ گیا ہے کہ جو مل جل کے پیسہ تو سب صہیونیوں نے, امریکن زائنس جوز نے 5 ملین پاؤنڈ جو ڈالر جس پہ خرچ ہوئے تھے فلم میں وہ دیے ہیں, اس کے ساتھ ساتھ جو کرسچن جو ان کی جو کرسچن لابی ہے جو مسلم جو اینٹی مسلم کرسچن لابی امریکہ میں, اور جس میں سب سے آگے جو مومن کرسچنز کہلاتے ہیں, وہ انہوں نے مل کے سہونیوں کے ساتھ مل کے, اور اس میں ٹیری جونز کا جو میں نے آپ کو ذکر کیا تھا, یہ سارے کے سارے اس میں جو میں سمجھتا ہوں سب شامل ہیں, تاکہ وہ اس میں ان کا یہ ہے کہ وہ صدارتی جو انتخابات ہو گئے اس میں اس کو انفلوئنس کرنے کے لیے کہ وہ چاہتے ہیں کہ ممکن ہے کوئی دوسرا صدر آ جائے. حالانکہ کوئی اوباما میں اور کسی میں کوئی فرق نہیں ہے جو میں پہلے بیاس کر چکا ہوں, لیکن چونکہ ان کو اگر رومنی والے لوگوں جو ہیں وہ چاہتے ہیں رومنی کو آنے کے لیے, تو وہ اس سے بھی یہ فائدہ اٹھانا چاہتے ہیں, کیونکہ اس نے تو یہی کہا ہے کہ مسلمانوں کو ملکوں پہ حملہ کرو, اور ان پہ مطلب کسی صورت سے, یعنی بجائے اس کے ایران کے بارے میں جیسے آپ کو علم ہے کہ وہ کہتا ہے کہ نہیں ایران پہ حملہ کرو, نیوکلیئر ریئیکٹرز کو برباد کرو, یہ وہ کرو, تو اس طرح سے مجھے کوئی تعجب نہیں ہے کہ یہ بھی ایک منصوبے کے تحت ہوا ہو, بلکہ دو 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 تین طرح سے وہ لوگ فائدہ اٹھانا چاہ رہے ہیں, مسلمانوں کو برے رنگ میں لانا اور اپنا الیکشن کا جو اس کا فائدہ اٹھانا, اور خاص طور پہ ان کو بہانہ تلاش کرنا تاکہ وہ دوبارہ سے, اب یہ کہ افغانستان اور عراق میں تو شکست ہو چکی ہے, اب وہ دوسری جگہ اپنے پیر جمانا چاہتے ہیں.
بہت شکریہ صفدر رضا صاحب, آپ کیا فرماتے ہیں لیبیا میں جو نیٹو کی مداخلت کا ڈرامہ رچایا گیا تھا وہ آغاز تھا, اور اب بن غازی میں میرینز اتار کر اس کو انجام تک پہنچانے کی کوشش کر رہا ہے امریکہ اپنے مقصد کی تکمیل کے لیے؟
بالکل, کیونکہ عراق کی حکومت نے اپنے عوام کی طاقت کے ذریعے امریکہ کے عراق میں جو تیل کے قبضے کا پروگرام تھا اور اسرائیل کی حمایت کا پروگرام تھا اس کو ناکام کیا, اور اس حکومت نے بڑی عقل مندی اور بڑے بھرپور اسٹریٹجک طریقے سے امریکہ کو اپنے ملک سے باہر نکال پھینکا, اور وہاں پر امریکہ کو صرف پیسے ہی خرچ کرنے کا زحمت ہوئی اور اس کے فوجی ہی مرے اور امریکہ کو کوئی اور مفاد نہ ملا, تو انہوں نے کانٹیجنسی پلان کے طور پر کچھ علاقوں کو مختص کیا ہوا تھا کہ جہاں پر امریکی اثر و رسوخ بڑھ جائے اور وہاں तेल के लिए जो अमेरिका को खसारा हुआ है वो भी मिले, जिसमें फिर उन्होंने लीबिया का इंतखाब किया। मैं समझता हूँ कि लीबिया पर उनका कब्जा मुकम्मल ना हुआ, क्योंकि वहाँ पर कुछ भी हो, वहाँ पर कबायल और ट्राइबलिज्म का बहुत ज़्यादा राज हो गया, और बहुत सारे ऐसे एनक्लेव्स थे और बहुत सारे ऐसे वॉर लॉर्ड्स हैं जो कि नेटो ने जिन लोगों को असलाह दिया, तो उसमें ऐसे लोग हैं जो कि वहाँ पर जमहूरी हुकूमत की रिट को वहाँ पर नहीं चलने देते। तो मैं ये समझता हूँ कि अमेरिका का जो पुराना कॉलोनियल तरीका है कि वहाँ पर अपनी फौजें उतार दो, जैसे उसने वियतनाम, लाओस और बाकी जगहों पर किया, और उसने कोरिया में यह तजर्बा किया, और वो अफगानिस्तान में कर रहा है, तो उन्होंने वहाँ पर मैरीन्स को किसी न किसी रुके पर लाना था, और बहरहाल वो अब मैरीन्स को ला रहे हैं। लेकिन मैं ये समझता हूँ कि मेरी प्रिडिक्शन भी ये है कि वहाँ पर इतना असला है और वहाँ पर इतने वेस्टेड इंटरेस्ट हैं कि ये 1982-84 का जो अमरीकी मैरीन्स का बेरूत में हशर हुआ था, लीबिया में, बिन गाजी में और ट्रैपोली में, उससे भी बुरा हाल होगा, और यमन में तो उससे भी ज़्यादा बुरा हाल होगा, क्योंकि बहरहाल यमन के लोग बहुत पुराने एंटी अमेरिकन हैं, और यमन में आधी जमहूरियत आई है, और अभी सऊदी अरब की बैसाखियों की वहाँ पर नीम हुकूमत, एक चेहरा तो हटा है लेकिन निज़ाम फिर वही है और वही है। और मैं ये समझता हूँ कि हौसी लोग यमन में भी अमरीका के कदम नहीं जमने देंगे, अगर ये साजिश उसकी तरफ बड़ी बड़ी वाजे तौर पर रीड्रा की गई होगी। लेकिन एक यहाँ पर एक और छोटा सा नुकता भी मैं बयान करना चाहता हूँ। देखिए, अमरीकी सफीर मारा गया है और लोगों ने बिन गाजी में अमरीकी सफारतखाने पर हमला किया, और भी काफ़ी लोग मारे गए। उन्होंने कायरा में मुसलसल कायदिन हमला किया, उन्होंने मराकश में किया, उन्होंने हिंदुस्तान के शहर चेन्नई में किया, कल इस्लामाबाद में मुजाहरीन बहुत सारी सिमतों में अमरीकी सफारतखाने में जाना चाहते थे। तो क्या पिछले साल जैसा कि बरतानिया ने ईरान तेहरान में होने वाले मुजाहरों के बाद अपनी सफारती तल्लुकात तेहरान से ख़त्म कर लिए थे, क्या अमेरिका बहादुर इन सारे मुल्क जिनका अभी जिक्र हुआ है, बिलखसूस अमेरिका है या इंडिया है या मिस्र है या त्यूनिस है या मराकश है, क्या इनसे अमेरिका तल्लुकात ख़त्म करेगा कि उनके सफारतखाने पर हमला हुआ था? तो ये दो डबल स्टैंडर्ड्स भी हमारे सामने आ रहे हैं, और हम जो आंखें देखने वाली हैं वो इबरत पकड़ें और देखें कि वेस्ट की सियासत किस अंदाज में और कैसे इंटरनल तजादों का शिकार है और वो कैसे नाकामी की तरफ गामजन है। और मैं ये समझता हूँ कि इस सदी में अमेरिका और मगरबी दुनिया की हेजमनी और इनके तसल्लुत के इख्तिताम का आगाज अब हो
गया है।
मुसलमान मुत्तहिद हो गए हैं और उसका बायस रसूलुल्लाह की ज़ाते नामी गरामी बन गया।
बहुत शुक्रिया आपका। चलते हैं इस वक्त कराची, जहां पर टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान की इंतहाई सीनियर और बुजुर्ग तजनगार प्रोफेसर शमीम अख्तर साहब। अस्सलाम वालेकुम जनाब। बज़ाहिर ऐसा लगता है कि रबता मुनक़ता हो गया, हमारे साथी कोशिश करेंगे दोबारा उनसे रबता बहाल करें। बहरा डॉक्टर मकसूद सिद्दीकी साहब, आप देखें कि ओबामा का बयान सिर्फ काहिरा में अवाम ने, इश्क रसूल में दीवाने लोगों ने इस बड़ी इहानत के खिलाफ मुजाहरे के दौरान अमरीकी परचम उतार कर वहाँ एक इस्लामी परचम नस्ब कर दिया, तो इस पर ओबामा का बयान आ गया कि मिस्र ना हमारा दोस्त है ना हमारा दुश्मन। वो मिस्र जो कल तक अमरीका का सबसे करीबी इलाके में इसराइल के बाद दोस्त समझा जाता था, आज वहाँ हुकूमत की तब्दीली के बाद इतना वाज़ह फ़र्क कैसे आ गया?
देखिए, उसके दो चीज़ें हैं। एक तो ये कि जो हुकूमत की तब्दीली हुई है तो उससे जाहिर है कि अवाम को पहली दफ़ा मौका मिला है, मैं समझता हूँ कि 40 से 50 साल में, कि वो अपने सही अपने ख्याल का सही तरह से इजहार कर सकें। हालांकि अभी भी जो उसके सिक्योरिटी फोर्सेज वगैरह जो हैं वो पुराने ही उसके जो ऊपर जो बैठे हुए हैं पुराने लोग बैठे हुए हैं, तो इस वजह से चूंकि इतनी बड़ी तब्दीली आई है और लोगों को मिस्रियों को अब को ये मौका मिला है कि अब अमेरिका को बताएं कि उनकी हकीकत, अमेरिका की हकीकत उनके सामने आ गई है, और अमेरिका की इस्लाम दुश्मनी जो है वो अब किसी से छुपी नहीं हुई है, और अमेरिका की जो फॉरेन पॉलिसी है वो बिल्कुल सरासर इस्लाम और मुसलमानों के खिलाफ है, और ये बात अब किसी से छुपी नहीं हुई है। तो इसकी वजह से वही कहते हैं कि अमरीका हमारा कोई दोस्त नहीं है,
बहुत शुक्रिया आपका।
जो है वो दुश्मन है, वो दोस्त है, और सारे जो उनकी जो पूरी पॉलिसी अमेरिका की है मशरक़ वस्ता में वो सिर्फ सहूनियों की मदद के लिए, उनके उनकी भलाई के लिए है, और ये अब मिस्रियों को कोई इल्म तो था पहले, लेकिन अब पहली दफा ये मौका मिला है कि उसको इजहार भी कर सके। तो
मैं डॉक्टर साहब मैं फिर हाजिर हूँ आपकी खदमत में। प्रोफेसर शमी अफ्ताह साहब इस वक्त टेलीफोन लाइन पर मौजूद हैं, पाकिस्तान के इंतहाई सीनियर और बुजुर्ग तर्जे निगार, उनकी खिदमत में चलते हैं। अस्सलाम वालेकुम जनाब। प्रोफेसर शमीम अख्तर साहब अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम, आप कैसे मिजाज हैं?
जी बहुत शुक्रिया। प्रोफेसर साहब कल खास तौर पर कल यूं तो मंगल से सिलसिला शुरू हुआ, लेकिन शान रिसालत मआब में जो एहानत की गई उसके खिलाफ एहतजाजी काफिला जो कल दुनिया के एक कोने से दूसरे कोने तक जाने के लिए शुरू हुआ और जो अपने उरूज की जानिब रवा दवा है, क्या इससे पहले इतनी बड़ी तादाद में मुसलमानों के एहतजाज को आपने इस तरह से देखा है? और अगर देखा है कल के वाक़े में तो वो क्यों कर देखा, और ये इतने बड़े एहतजाज की वजह आपके ख्याल में क्या हो सकती है?
देखिए, अमेरिका जहां तक के इस्लाम का ताल्लुक है तो हमें तो कोई हैरत नहीं हुई, और ये कोई पहला इकदाम नहीं था अमेरिका का मुसलमानों की दिल आजारी की और कुरान की बेहुरमती और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की किरदार कुशी की। अमेरिका में आप देखें कि इनका एक स्टाफ कॉलेज है, अफसरान को तरबियत दी जाती है, फौजी अफसरान को, तो उस स्टाफ कॉलेज में जो निसाब पढ़ाया जाता था वो उसमें ये दर्ज था कि इस्लाम अमेरिका का दुश्मन है, लिहाजा इसको तबाह करने के लिए मक्के और मदीने को सफेदस्ती से मिटा देना चाहिए और उन पर उसी तरह की बमबारी की जानी चाहिए जैसी हिरोशिमा और नागासाकी पे की गई थी। वह ये सबक अमेरिका के आला फौजी तालीमी इदारे में अफसरान को पढ़ाया जाता है। इस पे जनरल डम्सी साहब ने मदाखलत की और खबर ये आई कि बंद कर दिया गया है, लेकिन मैं नहीं समझता बंद किया गया। फिर आप देखें इस साल के माह फरवरी में अमेरिका जो अफगानिस्तान पे काबिज है तो बगराम के अड्डे पे अफसरों ने यह फैसला किया कि कुरान और जितनी मजहबी किताबें हैं उनको नजर आतिश किया जाए।
जी बजाय ऐसा लगता है कि राबता मुनक़ता हो गया, बहर हम अफसोस में है कि राबता मुनक़ता हो गया। हमारे साथी कोशिश करेंगे दोबारा राबता बहाल हो। सदर आज़ाद साहब, कायद इनकलाब इस्लामी आयतुल्लाह अज़मा सैयद अली खामनी ने अपने पैगाम में जो इसी मुनासिबत से उन्होंने जारी किया, ये वाज़े तौर पर फरमाया कि अगर अमरीकी हुक्काम अपने इस दावे में सच्चे हैं कि इस वाक़े में उनका कोई हाथ नहीं, तो वो इन फिल्म साजों को सजा क्यों नहीं देते, एक सवाल। और दूसरी बात जो उन्होंने उठाई वो ये कि अगर शातिमे रसूल सलमान रुश्दी डेनमार्क के कार्टूनिस्ट और इसी तरह टेरी जोन्स को उसके किए की सजा दी जाती तो क्या ये वाकया दोबारा हो सकता था? जवाब आपसे।
बिल्कुल, मैं ये समझता हूँ कि अगर असांजे जिसने अमरीकी कुछ राज अफशा किए थे, अगर उसके खिलाफ आप इंटरनेशनल वारंट जारी करते हैं और उसको आपने देखा कि कैसे पिछले एक महीने में ड्रामा होता रहा कि कैसे उसको स्वीडन जलावतन किया जाएगा और हवाले किया जाएगा और कैसे वो एक साउथ अमेरिकन कंट्री में पनाह गजीन हो गया, अगर आप जूलियन असांजे के बारे में एक इंटरनेशनल वारंट करते हैं और उसके बारे में आप इकदाम करते हैं, तो क्या वजह है कि आप डैनिश कार्टूनिस्ट के बारे में नहीं कर सकते, तो क्या वजह है कि आप टेरी जोन्स के बारे में नहीं कर सकते? दरअसल टेक्टिकली आप चाहते ही यही हैं कि ये सब कुछ हो, टेक्टिकली आप चाहते ही यही हैं कि मुसलमानों को मुश्तल किया जाए, टेक्टिकली आप चाहते ही यही हैं। मैं ये समझता हूं कि मुझे दुख तो इस बात पर है कि रसूलुल्लाह की खिलाफ एक स्मियर कैंपेन चलाना यूएस फॉरेन पॉलिसी का एक हिस्सा बन चुका है कि कैसे मुसलमानों को इश्तियाल दिलाया जाए, कैसे मुसलमानों को जिख पहुंचाई जाए, कैसे मुसलमानों को एज मजहब परेशान किया जाए। और मैं ये समझता हूं कि न सिर्फ ये कि इसकी हौसला, क्योंकि ये तो पिछले एक डेढ़ साल से टेरी जोन्स का मसला चल रहा था, वो कभी कुरान मजीद जला रहा था, कभी वो रसूलुल्लाह के बारे में तकरीरें कर रहा था, और अब उसने एक स्टेप आके फिल्म चला दी है। अगर उससे पहले इसी शख्स को रोका जाता या डैनिश खाकों को रोका जाता या आपने
کیا آپ جانتے ہیں کہ آپ نے بنگلہ دیشی شاتم رسول تسلیمہ نسرین کو بھی پناہ دی ہے اور اس طرح کے سارے لوگ جو کہ اپنے معاشروں سے بغاوت کرتے ہیں، جو اسلام کی مقدس ہستیوں کے خلاف بات کرتے ہیں، آپ ان کو پناہ دیتے ہیں اور آپ ان کے بن جاتے ہیں، تو پوری دنیا میں یہ تاثر بالکل درست ہے کہ امریکہ اینٹی اسلام ہے اور بالخصوص رسول اللہ کے بارے میں شاتمان رسول سارے امریکہ کی پناہ میں جاتے ہیں اور یہ بڑی بات ہے۔ لیکن میں یہ سمجھتا ہوں کہ کل کے مظاہرے میں میں ایک بات کی طرف اشارہ کرنا چاہتا ہوں، میں نے ٹیلی ویژن پر ان کو دیکھا اور مراکش سے لے کر کائرو تک اور عرب دنیا سے لے کر ایران تک اور بالخصوص پاکستان، ہندوستان، انڈونیشیا اور باقی ملکوں میں اور ڈھاکہ میں میں نے ایک چیز دیکھی، پوری دنیا کے مسلمان امریکہ سے نفرت کے لیے امریکی پرچم جلا رہے تھے، اور یہ میں نے تھرو آؤٹ ہر جگہ پر دیکھا، اور یہ ایسا فنامہ ہے جو پاکستان کے ہر شہر اور دنیا کے تمام مسلمانوں کے دل کی آواز تھا کہ امریکی نخوت و غرور، اور امریکہ ایک مسلمانوں نے بھی اس کو دشمن سمجھتے ہیں، اور انہوں نے کس انداز میں امریکی پرچموں کو نظر آتش کیا۔ اور میں یہ سمجھتا ہوں کہ امام خمینی نے جو کہا تھا امریکہ سب سے بڑا شیطان ہے، کل مجھے اس کی بات گشت نظر آتی تھی کہ کیسے امام خمینی نے مسلمانوں کو دشمن کی پہچان کرائی، اور جو ہمارا کلچرل دشمن ہے، جو ہمارے دین کا دشمن ہے، اور جو ہمارا اینیمی نمبر ون ہے۔ اور میں یہ سمجھتا ہوں کہ مسلمانوں کو اس بات کا شعور ہو جانا ایک پہلا سٹیپ ہے جو امریکہ کے الٹیمیٹ تباہی کا باعث بنے گا۔
جی بہت شکریہ ڈاکٹر مقصود صدیقی صاحب، جیسا کہ امریکی وزیر خارجہ کلنٹن نے خود اب اس بات کا اعتراف کیا ہے کہ ہماری تذلیل اور ہماری تحقیر ہوئی ہے، اور پوری دنیا کے مسلمانوں نے جیسا کہ صدراعظم صاحب کہہ رہے تھے کہ اپنی برملا نفرت کا اظہار کیا اور اپنے غیظ و غضب کا اظہار کیا امریکہ کے تئیں، تو کیا اس بڑے پیمانے پر جو احتجاج پھوٹا ہے امریکہ کے تئیں، کیا امریکی حکام کچھ سبق لیں گے یا نہیں؟
ان کو لینا چاہیے لیکن میرے خیال میں نہیں لیں گے، کیونکہ ان کی جو ایروگنس ہے، ان کی جو اپنا جو ان کا جو وہ ہے سوچنے سمجھنے کا طریقہ وہ یہ ہے، وہ ان کو اس سے سبق لینے نہیں دے گا، کیونکہ وہ سمجھتے ہیں کہ بندوق کی گولی کے اس کے نالی کے سے وہ سب چیزیں جو ہیں سب اپنے خیالات مسلط کر سکتے ہیں لوگوں پہ۔ میں اس کا ایک اور سوال کروں گا گھما کے، جو آپ نے مجھ سے سب سے پہلا سوال کیا تھا کہ جو اسلامی ممالک کے جو قائدین ہیں، جو لیڈرز ہیں اس وقت، ان کو ان پہ کچھ اثر ہوگا اس کا کہ نہیں ہوگا، کہ جس تعداد میں انہوں نے عوام کو باہر نکلتے ہوئے دیکھا اور امریکہ کے خلاف جو اپنے غم و غصہ کا اظہار کرتے ہوئے دیکھا، ان پہ کچھ اس بات کا اثر ہوگا کہ نہیں ہوگا؟ یا میں یہ امید یہ کرتا ہوں کہ اس کی بدولت کم سے کم پاکستان سے، افغانستان سے اور اس خطے سے امریکی فوجوں کو مار کے نکالا، کتنی جلدی نکالا جائے گا، یہ جو ہے یہ بڑا ضروری ہے، اور یہ جو اس کا مومنٹم ہے میں سمجھتا ہوں یہ جاری رہنا چاہیے تاکہ جو بھی حکمران ہیں ان کے اوپر اس کا دباؤ پڑے اور ان کو پتا چل جائے کہ عوام اب اس کے لیے یہ جس برداشت نہیں کرے گی، اس قسم کے جو ہیں جو بھی رسول اللہ صلی اللہ علیہ وسلم کی شان کے علاوہ اسلام، اور جو جس طرح سے امریکہ اپنی کی جو دھاندلی جو چل رہی ہے کہ اب یہ زیادہ دیر نہیں چل سکتی، اور سب سے پہلا جو ہے وہ جیسا میں نے کہا کہ افغانستان، پاکستان اور اس علاقے سے امریکوں کو باہر نکلنا پڑے گا، اور میں امید ہی کرتا ہوں کہ جو اب حالانکہ کارزائی صاحب نے بھی تھوڑا سا اس کے اوپر اپنے غم و غصہ کا اظہار کیا تھا، لیکن اب وہاں کی عوام کو امید یہ ہے کہ افغانستان کے عوام بھی اور پاکستان کے عوام بھی یہ کہیں گے کہ نہیں، سب سے پہلی جو ہماری ڈیمانڈ ہے وہ یہ ہے کہ امریکہ کو یہاں سے نکل جانا چاہیے، اور جب یہ شروع ہوگا تو وہی جو اس وقت پھر یہ ہوگا کہ یہ جو ان کی جو ابھی تک جو انہوں نے اپنی چودراہٹ قائم کی ہوئی ہے اس علاقے میں امریکہ کی، عوامی زور ڈال سکتے ہیں۔
اس وقت ٹیلی فون لائن پر موجود ہیں کراچی سے، ایک بار پھر کراچی سے ہی پاکستان کے سینئر صحافی جناب آغا مسعود حسین صاحب۔ آغا صاحب السلام علیکم۔
وعلیکم السلام۔
آغا صاحب، کل عشق رسول کے دیوانوں کے جو جذبات آپ نے پوری دنیا میں دیکھے، اس کے پیش نظر آئندہ امریکہ کے تئیں مسلمانوں کی نفرت اور ان کے مقدس غیظ و غضب کی تصویر کیسی دیکھ رہے ہیں؟
جی ہاں بالکل، آپ صحیح کہہ رہے ہیں کہ پاکستان میں بھی اس کا بڑا شدید رد عمل ہوا ہے اور یہ عجیب و غریب قسم کی حرکتیں کرتے رہتے ہیں امریکہ کا۔ دراصل میں سمجھتا ہوں کہ شاید اس کا ایک زوال جو ہے بڑا سامنے نظر آ رہا ہے، جس کی وجہ سے اللہ نے ان کی عقل جو ہے نا مضبوط کر دی ہے۔ آپ دیکھیے کہ جس طرح یہ فلم بنی ہے، میں سمجھتا ہوں کہ کوئی بھی آدمی अब इसको उन्होंने डीवीडी पर और यूट्यूब पर भी डाला है, लेकिन मुसलमान मुल्कों ने जिनको टेक्नोलॉजी मालूम है उन्होंने यूट्यूब वगैरह से इसको इलिमिनेट कर दिया है। लेकिन ये बात सामने आने वाली है कि ये लोग जानबूझकर पर्सनल एक शौरी तौर पर मुसलमानों को ये सदमा देते हैं, मुसलमानों को परेशान करते हैं, और ये है कि मुसलमानों और फिर उनको मालूम है कि पैगंबर इस्लाम के सिलसिले में मुसलमान जो है ना सही मानों में बहुत ज्यादा वो जज्बाती हैं, वालियाना मोहब्बत करते हैं, अपनी जान देने को तैयार हैं। तो ये इनको सब मालूम है, बराक ओबामा हो या उनके जो एडवाइजर हैं, ये कोई मामूली आदमी नहीं है, इनको सब कुछ मालूम है कि मुसलमानों की सरकारें द्वारा उनसे मोहब्बत कितनी गहरी कितनी अमीर है। लेकिन इसके बावजूद भी इनके जो लोग हैं फ्रीडम ऑफ एक्सप्रेशन के नाम पे ऐसे काम कर रहे हैं कि मैं समझता हूँ कि जिससे खुद अमरीका बदनाम हो रहा है, अमरीका की रुसवाई हो रही है, अमरीका और मुस्लिम ममालिक के दरमियान जो है ताल्लुकात खराब हो रहे हैं, पूरा मिडिल ईस्ट जो है वो बिल्कुल यक जान यक कालिब होकर खड़ा हो गया अमरीका के खिलाफ। तो अमरीका को सोचना चाहिए कि उसकी सारी पॉलिसी जो है ना वो उसके खिलाफ जा रही है, और ऐसी फिल्में बनाना और ऐसे वीडियो बनाना और उसके पास क्या कोई और काम नहीं है। आप देखें कि दुनिया में कितने मसाइल हैं, अफ्रीका में कितनी गुर्बत है, साउथ एशिया में कितनी गुर्बत है, उस पर फिल्म बनाए, उस पर मत लोगों को कहें कि भाई आप चंदा दें और लोगों की क्वालिटी ऑफ लाइफ को इंप्रूव कराएं, लेकिन उनके सामने ये कुछ भी नहीं है। उनके सामने सिर्फ ये है कि मुसलमान के को किसी तरीके से जिच किया जाए, उनको परेशान किया जाए और उनके जो मजहबी जज्बात हैं उनको उभारा जाए। मैं ये समझता हूँ कि अमेरिका की ये आखिरी जंग है जो अमेरिका लड़ रहा है मुसलमानों के खिलाफ, और उसने देख लिया कि कितना गहरा इतिहाद सामने आया है। हर जगह इस्लामाबाद से लेके खैबर तक, खैबर से लेके कराची तक बाकायदा डेमोन्स्ट्रेशन हुए हैं और अमेरिका की खुलेआम से मजम्मत की गई है। और ये अमेरिका ये सोच रहा है कि उसके ताल्लुकात हिलरी क्लिंटन जो है वो जाती है मुख्तलिफ ममालिक में ताल्लुकात ठीक होंगे। मैं समझता हूँ कि अब वो वक्त आ गया है कि अमेरिका को रिव्यू करना चाहिए, अपना एहतसाब करना चाहिए, खारजा पॉलिसी के सिलसिले में सोचना चाहिए कि हम क्या कर रहे हैं। मिडिल ईस्ट में अब इनका कौन सा दोस्त है? कोई भी दोस्त नहीं है सिवाय सऊदी अरब के और इसराइल के, अब इनका कोई दोस्त नहीं है। सब समझ आवाम तो इनसे मोहब्बत करती ही नहीं है। अगर मौका मिला तो आपका भाव कर दें।
अगर साहब आपका फरमाना बजा और हमारे दीगर मेहमान ये कह रहे हैं कि अमरीका को एहतसाब करना चाहिए और अमरीका को समझना चाहिए कि मुसलमान इस किस्म की हालत को कभी बर्दाश्त नहीं कर सकते, बजाय ये कि अमेरिका समझे, अभी आज ही लियन पनेटा जो उनके वजीर जंग उनका बयान आया है कि हमने आलम इस्लाम के 17 या 18 मकामात पर इन मुजाहिरों को कंट्रोल करने के लिए अपने फौजियों को तैनात कर दिया, यानी एक तरह से ऐलान जंग कर दिया है इन मुजाहिरीन के खिलाफ, तो क्या सूरत हाल आपके सामने निकलती है?
मैं ये समझता हूँ कि ये अपने फौजियों को जिस तरीके से इस्तेमाल करेंगे वो फौजी जो है ना कुछ भी नहीं बिगाड़ सकते। देखिए मुसलमान जो है ना तमाम तर मतलब अमरीकी पॉलिसी जो है इनके हाकिम जो है चलाते हैं, आवाम जो है मुत्तहिद हैं, और ये कि अगर ये कोशिश करेंगे कि अपने फौजियों के जरिए या अपने बहरी बेड़े के जरिए जिससे उन्होंने भेजे हैं इससे कोई फर्क नहीं पड़ता। आपको मालूम है कि एक बहरी बेड़ा तो ईरान के करीब खड़ा हुआ है, बहरीन के करीब पांचवा बहरी बेड़ा, तो क्या बिगाड़ लिया ईरान के आवाम का। तो मैं ये समझता हूँ कि लोग जो है वो जज्बा ऊपर से ज्यादा मुत्तहिद हैं, इतने ज्यादा बन चुके हैं कि अमेरिका इन सारी धमकियों से जो आप धमकियों का वक्त भी खत्म हो गया, क्योंकि अमेरिका एक जवाल पजीर माशरा है। लोग समझ रहे हैं कि इनके पास कुछ भी नहीं है, ये महज लोगों के जज्बात से उनके एहसास से खेल के उनको टेस्ट करना चाहते हैं। अगर ये टेस्ट भी है, अगर ये लिटमस टेस्ट भी है, तो उन्होंने देख लिया कि मुसलमान कितने मुत्तहिद हैं और उनके हाकिम जो है वो डर और खौफ की वजह से बोल नहीं रहे। तो मैं ये समझ रहा हूँ कि इनके फौजी कार्रवाई भी अगर करेंगे तो ये मुमकिन नहीं होगा। पहले तो इतनी बड़ी बेवकूफी नहीं करेंगे, दूसरी बात ये कि ये एम्प्लाइड सेट करेंगे, दे विल सेंड देयर वॉर प्लेन्स, दे विल बी सेंडिंग देयर आर्मी, लेकिन वो कुछ भी नहीं होगा। मैं आपकी खिदमत अर्ज करूँ कि जो इत्तेहाद मुसलमानों ने दिखलाया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत से, उनके एहतराम से, और जाहिर है कि ये कोई नई बात नहीं है, मुसलमान तो मर मिटने को तैयार है अपने सरकार ज़ालिम पे। तो अब अमरीका को एहसास हुआ कि उसकी जो पॉलिसियां हैं ये रिव्यू करें। अगर अमेरिका समझता है कि वाकई पॉलिसी रिव्यू करने से बात बन सकती है तो ये बात बनाए, वरना मैं समझता हूँ इनका पूरा मिडिल ईस्ट तो इनके वैसे भी खिलाफ हो गया, साउथ एशिया भी चला जाएगा इनके हाथ से और ये बिल्कुल तना हो जाएंगे।
जी बहुत बहुत शुक्रिया जनाब आगा मसूद हुसैन साहब, सदर साहब हम आपके शुक्रगुजार हैं, डॉक्टर मकसूद सिद्दीकी साहब आपका भी शुक्रिया, नाजिन आपके भी हम शुक्रगुजार हैं। आपने हमारे इन मेहमानों की गुफ्तगू सुनी और जो निचोड़ जो खुलासा जो नतीजा निकला वो ये कि मुसलमान सब कुछ तो बर्दाश्त कर सकता है, इस्लामी मुकद्दसात की अहानत और ख़ासतौर पर सरकार रहमत मुजस्सम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की शान अक़दस में मामूली सी भी गुस्ताखी या जसारत बर्दाश्त नहीं कर सकता, और इसका मुजाहरा गुज़िश्ता रोज़ पूरी दुनिया में मुसलमानों के एहतजाज की शक्ल में पूरी दुनिया के लोगों ने देखा। बहरहाल अब भी अगर होश के नाखून अमरीकी और सहयोगी नहीं लेते तो ये उनकी अपनी हमाकत है और उनको इसके अंजाम के लिए बहरहाल तैयार रहना चाहिए। अगले प्रोग्राम तक के लिए मुझे अली बासरी और दीगर साथियों को इजाज़त दीजिए, खुदा हाफिज़।